मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बासाराय सचार जीवन होने ने हूँ स्वगाम जाना लाए स्वगाम जाना
नमस्कार श्रोतावर्ग, बाइबलले भन्दछ धन्य तिनीहरू जसले वचन पढ्दछ सुन्दछ र त्यसमा लेखिएका कुराहरू पालन गर्दछ। परमेश्वर चाहनुहुन्छ हामीहरू केवल वचन पढ्ने र सुन्ने मात्र होइन तर व्यवहारिकताको जीवनमा लागू गरेर आत्मिकतामा बढिरहौँ। यो विचारलाई नै मनमा राखेर आउनुहोस् वचन अध्ययनतिर लागौँ।
मित्र, आज हामी वचन अध्ययन मती 21 अध्याय 18 पदबाट आगे देख्नेछौँ। अघिल्लो दिनमा हामीले मती 21 अध्यायको 1 पददेखि 17 देखिसकेका छौँ, जहाँ हामीले देख्यौँ कि येशु यरुसलेममा अन्तिम प्रवेश गर्नुभयो र उहाँले मन्दिर शुद्ध गर्नुभयो। आज हामी आगे देख्नेछौँ नेभाराको रुख सुकेको देख्छौँ। 21 अध्यायको 18 र 19 पद हेर्दै अगाडि बढौँ। यहाँ यस प्रकार लेखिएको छ, बिहान सहरतिर फर्काउनु हुँदा उहाँ भकाउनुभयो औ बाटोको किनारमा नेभारको एउटा रुख देखेर त्यहाँ आउनुभयो, तर त्यसमा पात बाहेक अरू केही पाउनु भएन। तब उहाँले त्यसलाई भन्नुभयो, अब उपरान्त तँबाट कहिले पनि फल नफलोस्। अब त्यो नेभारको रुख तुरुन्तै ओइलिहाल्यो। यो नेभारको रुखले के सङ्केत बताउँछ भने थुप्रै अर्थ खुलाइहरू छन्, तर म विश्वास गर्छु कि नेभारको रुख इसरायलको सङ्केत थियो जुन हामी मती 24 अध्यायमा देख्छौँ। कमसेकम हामी यो निश्चयता साथ भन्न सक्छौँ, जब हाम्रा प्रभु यस संसारमा आउनुभयो इसरायल राष्ट्रद्वारा फल फलाएको कुनै प्रमाण थिएन। त्यहाँ खालि जीवनविहीन धर्म, संस्कार्य धर्मकृत्य, बाह्य पातहरू मात्र थिए। यही नै हाम्रो प्रभुले निन्दा गर्नुभयो। इसरायल राष्ट्र धार्मिक रूपद्वारा चल्दथ्यो, तर तिनीहरूसँग शक्ति थिएन। तिनीहरू त्यस्तो जीवनहीन धर्मकृत्य व्यर्थको संस्कारमा लागिरहेका थिए जुनले कति पनि परमेश्वरको उद्देश्यको पूरा गरिरहेको थिएन। फेरि म यो भन्न चाहन्छु कि उहाँले नेभारको रुख सराप्ने काम चाहिँ साङ्केतिक हो। उहाँले निश्चय नै इसरायल राष्ट्रलाई निन्दा गर्नुभयो र राष्ट्र 70 ईस्वी सम्बतमा अति नै नराम्रो गरी परमेश्वरको दण्ड मुनि पर्यो। पदबिसमा भनिएको छ, अनि चेलाहरूले यो देखेर अचम्म मानेर भने, यो नेभारको बोट कसरी तुरुन्तै सुकिहाल्यो? तिनीहरूको निम्ति यो आश्चर्य कुरा थियो। पद 21 र 22 भनिएको छ, तर येशूले जवाब दिएर तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरूमा विश्वास छ र शङ्का छैन भने नेभारको बोटलाई गरे जस्तो मात्र गर्ने होइन, तर यस डाँडालाई समेत उखेलिएर समुद्रमा फालिजा भन्यो भने पनि सो हुनेछ, औ विश्वास गरेर जे पनि प्रार्थनामा मागौला त्यो तिमीहरूले पाउनेछौ। हाम्रा प्रभुले तिनीहरूलाई प्रार्थनामा पाठ दिइरहनु भएको थियो कि प्रार्थनामा विश्वास हुनुपर्छ। तिनीहरू नेभारको रुख श्रापित भएकोमा अचम्भित भए र उहाँ तिनीहरूलाई भन्नुहुन्छ कि तिनीहरूको समस्या त्यो हो कि परमेश्वर त्यस किसिमको आश्चर्य तरिकामा चाल लिन सक्नुहुन्छ भन्ने कुरामा विश्वास गर्नको लागि विश्वास थिएन। येशूको भनाइको अर्थ यही हो, यदि हामी विश्वाससित प्रार्थना गर्छौँ भने असम्भव कुरा उहाँले सम्भव गर्न सक्नुहुन्छ। परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन। यसपछि निम्न पदहरूमा हामी देख्छौँ कि फेरि येशूलाई धार्मिक अधिकारीहरूद्वारा चुनौती दिइँदछ। पद 23 भनिएको छ, अब उहाँ मन्दिरमा आइपुगेर सिकाइरहनु भएको बेलामा मुख्य पुजारीहरू र जनसाधारणका बुढा प्रधानहरूले उहाँ कहाँ आएर भने, के अख्तियारले तिमी यस्ता कुराहरू गर्छौ? अब कसले तिमीलाई यो अख्तियार दियो? धार्मिक अगुवाहरू आफ्नो व्यवहार र चालचलनमा अति नै घृणित र दुष्ट बनिरहेका छन्। प्रभु येशूले जे काम गरिरहनु भएको छ त्यसमा प्रश्न गर्दैनन्। के तपाईँले त्यो कुराको ध्यान दिनुभएको छ? उहाँले गर्नुभएको आश्चर्य कामको इन्कार गर्ने वा खण्डन गर्ने तिनीहरूसँग कुनै आधार छैन। तिनीहरू खालि उहाँको अधिकारको बारेमा यहाँ प्रश्न गर्छन्। पद 24 भनिएको छ, तर येशूले तिनीहरूलाई जवाब दिएर भन्नुभयो, म पनि तिमीहरूलाई एउटा प्रश्न सोध्छु, त्यो मलाई भन्यौ भने म पनि के अख्तियारले यी काम गर्दछु? सो तिमीहरू अघिल्लो दिन तिनीहरूलाई उहाँको प्रश्न छ। पद 25-26 युहन्नाको बप्तिस्मा कहाँबाट भयो, स्वर्गीयबाट कि मानिसबाट? तिनीहरू आपसमा यसो भन्दै बहस गर्न लागे। स्वर्गीयबाट भनौ भने तिनले हामीलाई, उसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ भन्नेछन्। तर मानिसहरूबाट भनौ भने हामीलाई भिडसँग डर लाग्छ, किनभने सबैले युहन्नालाई अगमवक्ता हुन् भनी ठान्छन्। देख्नुभयो, यी धार्मिक शासकहरू उहाँलाई दोधारमा पारेर फन्दामा पार्न कोसिस गरिरहेका थिए। बरु उहाँ तुरुन्तै तिनीहरूलाई उल्टैपो अन्योलको फन्दामा पार्नुहुन्छ। उहाँले भन्नुभयो, यदि तिमीहरू कसको अधिकारमा आफ्नो काम गर्यो त्यो भन्छौ भने म पनि भन्नेछु कि कसको अधिकारद्वारा म काम गर्छु। पद 25 भनेको छ, युहन्नाको बप्तिस्मा कहाँबाट भयो, स्वर्गीयबाट कि मानिसहरूबाट? तिनीहरू आपसमा यसो भन्दै बहस गर्न लागे। स्वर्गीयबाट भनौ भने तिनले हामीहरूलाई, उसो भए तिमीहरूले उनलाई किन विश्वास गरेनौ भन्नेछन्। यदि तिनीहरूले यो स्वर्गीयबाट आएको हो भने हाम्रा प्रभुले निश्चय नै भन्नुहुने थियो, म पनि त्यही अधिकारमा काम गर्नेछु। त्यसकारण तिनीहरूले, तर तिनीहरूसँग त्यस्तो जीवनहीन तिनीहरू उनीहरूले भने तिनीहरू भिडसँग डर मान्थे, किनभने सबैले युहन्नालाई अगमवक्ताको रूपमा ठान्थे। पद 27 भनेको छ, औ तिनीहरूले येशूलाई भने, हामीलाई थाहा छैन। उहाँले पनि तिनीहरूलाई भन्नुभयो, म पनि के अख्तियारले यी काम गर्छु तिमीहरूलाई भन्दिन। तपाईँ यो कुराको बुझ्न सक्नुहुन्छ कि यस परिस्थितिमा मानसिक तनाव बढिरहेको छ। हाम्रा प्रभु धार्मिक अगुवाहरूलाई निन्दित दोष दिन लाग्नु भएको छ। उहाँले त्यस्तो दृष्टान्त दिन गइरहनु भएको छ जुनले बेस्या र मसुल उठाउनेहरू तिनीहरूभन्दा माथि स्तरमा राख्दछन्, अनि येशूको अभियोगलाई उपेक्षा गर्न सकिन्न। प्रभु दुई छोराहरूको दृष्टान्त दिनुहुन्छ। पद 28-31 भनिएको छ, तर तिमीहरू के विचार गर्दछौ? एकजना मानिसका दुई छोराहरू थिए। उसले जेठो कहाँ आएर भन्यो, ए छोरा, गएर आज दागबारीमा काम गरिदे। अनि त्यसले भन्यो, म जान्न, तर पछिबाट पछताएर गयो। औ कान्छो कहाँ आएर उसले त्यसै गरी भन्यो, त्यसले भन्यो, म जान्छु, तर गएन। अब यी दुईमा कुन चाहिँले बाबुको आज्ञा पालन गर्यो? तिनीहरूले भने, जेठो चाहिँले। येशूले तिनीहरूलाई भन्नुभयो, म तिमीहरूलाई साँचो भन्दछु, मसुल उठाउने र बेस्याहरू तिमीहरूभन्दा अघि परमेश्वरको राज्यमा प्रवेश गर्नेछन्। यो दृष्टान्त धार्मिक अगुवाहरूको निम्ति अति नै बेजेत वा अपमानको कुरा थियो। येशूले तिनीहरूलाई अर्को छोरासँग तुलना गर्नुहुन्छ जसले भन्यो, उसले आफ्नो पिताको निम्ति काम गर्नेछन् तर पछिबाट गरेनन्। अनि प्रभुले मसुल उठाउनेहरू र बेस्याहरूलाई यी धार्मिक अगुवाहरूलाई भन्दा उच्च स्तरमा वा उच्च योजनामा राख्नुभयो। यो दृष्टान्त आज पनि लागू छ। धेरै मानिसहरू मण्डलीमा जोडिए र धार्मिक सोच्छन् अनि तिनीहरू ख्रिस्टियनहरू हुँ भने सोच्छन्, तर वास्तवमा तिनीहरू होइनन्। तिनीहरू आफ्ना चर्चको धर्मकृत्य पूरा गर्छन् तर अझै तिनीहरू सत्य विश्वासीहरू होइनन्। जबसम्म तिनीहरूको जीवनमा परिवर्तन देखिँदैन। दोस्रो कोरती 5:17 भन्छ, यदि कोही व्यक्ति ख्रिस्टमा छ भने तिनी नयाँ सृष्टि हुन्, पुरानो कुरा बिति गए, हेर सबै नयाँ भएका छन्। मसुल उठाउनेहरू र बेस्याहरूले आफ्नो पापको महसुस गरे र उद्धारको लागि ख्रिस्ट कहाँ आए। तिनीहरू निश्चय नै ढिलो आए। पहिले त तिनीहरूले परमेश्वरलाई भने, अह, तपाईँ कहाँ आउँदैनौ र तपाईँको काम गर्दैनौ। तर तिनीहरूले पश्चाताप गरे र पछिबाट उहाँ कहाँ आए र उहाँले तिनीहरूलाई ग्रहण गर्नुभयो। आगे पद 32 भनिएको छ, किनकि तिमीहरू कहाँ युहन्ना ठिक मार्ग देखाउन आए तर तिमीहरूले उनीमाथि विश्वास गरेनौ, तर महसुल उठाउनेहरू र वेश्याहरूले उनीमाथि विश्वास गरे। तिमीहरूले यो देखेपछि पनि उनीमाथि विश्वास गर्नलाई पछितो गरेनौ। धार्मिक अगुवाहरूसँग बाहिर त अति नै सुन्दरको धर्म थियो, तर भित्र चाहिँ वास्तविक केही थिएन। जब कुनै व्यक्तिले ख्रीष्टलाई उद्धारकर्ताको रूपमा ग्रहण गर्छ, केवल उसको आन्तरिक भाग मात्र सजिँदैन, तर यो नयाँ पनि बनाइँदछ। अहिले हाम्रो प्रभुले अर्को दृष्टान्त दिनुहुन्छ, त्यो चाहिँ मालिक र दागबारीको दृष्टान्त हो। यस दृष्टान्तमा मालिक चाहिँ परमेश्वर पिताको दर्शाउँछ, अनि पुत्र चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ, अनि खेतालाहरू चाहिँ इसरायलको तस्विर हो। पद 33-38 भनेको छ, अर्को उखान सुन, कोही एउटा गृहस्थी थियो जसले एउटा दागबारी लगायो र त्यसको वरिपरि बार लगाएर त्यसभित्र दाग पिल्ने कोल बनायो र एउटा मचान बनाएर किसानहरूलाई त्यसको ठेक्का दिएर आफै चाहिँ परदेश गयो। अनि जब फलको समय नजिक आयो, उसले किसानहरू कहाँ उसको फसलको हिस्सा ल्याउनलाई आफ्ना नोकरहरू पठायो, तर किसानहरूले उसका नोकरहरूलाई समाति एउटालाई पिटे औ अर्कोलाई मारे र अर्कोलाई ढुङ्गाले हाने। फेरि उसले अघिको भन्दा बढ्ता नोकरहरू पठायो औ तिनीहरूले यिनीहरूलाई पनि त्यही किसिम गरे। तर मेरो छोरालाई त तिनीहरूले आदर गर्लान् भनेर उसले आफ्ना छोरालाई पछिबाट तिनीहरू कहाँ पठायो। तर किसानहरूले छोरालाई देखेर आपसमा भने, यो त उत्तराधिकारी हो, आओ त्यसलाई मारौँ र त्यसको हक आफ्नो गराउँ। त्यो चाहिँ प्रभुले विशेष व्यक्तिको सम्बन्धमा दिनुभएको दृष्टान्त हो। यो धार्मिक अगुवाहरूलाई उहाँको अन्तिम चेतावनी हो। जब दृष्टान्तमा उहाँले भन्नुभयो उसले आफ्नो छोरालाई पछिबाट तिनीहरू कहाँ पठायो, अनि त्यो छोरा चाहिँ तिनीहरूको ठिक अगाडि दृष्टान्त दिनुहुँदै उभिरहनु भएको छ। परमेश्वरको पुत्रसँग तिनीहरूको वा तिनीहरू के गर्न गइरहेका छन्, उहाँले तिनीहरूको अगाडि यो कुरा स्पष्ट गरिदिनुहुन्छ कि तिनीहरूको हृदयमा अहिले के छ। पद 39 भनिएको छ, तब तिनीहरूले त्यसलाई समातेर दागबारी बाहिर निकाले र मारे। यो कुरा ती व्यक्तिहरूको निम्ति चकित पार्ने कुरा थियो। पद 40-41 भनिएको छ, यसकारण जब दागबारीको मालिक आउला, तब उसले ती किसानलाई के गर्ला। तिनीहरूले उहाँलाई भने, उसले ती दुष्ट मानिसहरूलाई नाश गर्नेछ र दागबारी अरू किसानहरूलाई ठेकामा दिनेछ जसले उसलाई समय समयमा हिस्सा बुझाउनेछ। आगे पद 42-43 भनिएको छ, येशूले तिनीहरूलाई भन्नुभयो, के तिमीहरूले कहिले धर्मशास्त्रमा पढेनौ, जुन ढुङ्गालाई डकर्मीहरूले रद्दी गरे त्यही चाहिँ कुनाको शिर बन्यो। यो परमप्रभुबाट भएको हो र यो हाम्रो दृष्टिमा अचम्मको छ। यसै कारण जब म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ जसले त्यसबाट फल फलाउँछ। यो कुरा यहाँ देख्न चाखलाग्दो छ कि प्रभुले स्वर्गीयको राज्यको अभिव्यक्तिलाई परमेश्वरको राज्यमा परिवर्तन गर्नुभयो। मलाई लाग्छ उहाँ उच्च ठुलो पारिभाषिक शब्द प्रयोग गरिरहनु भएको छ, किनभने उहाँ आफू कहाँ आउने अन्य जाति हरेकलाई समावेश गर्न तयार भइरहनु भएको छ। पद 43 भनिएको छ, यसै कारण म तिमीहरूलाई भन्दछु, परमेश्वरको राज्य तिमीहरूबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिनेछ जसले त्यसबाट फल फलाउँछ। त्यसको मतलब यहुदीहरूबाट खोसिएर चर्चलाई दिइनेछ। पहिलो पत्रुस 2:9 पदले भन्दछ, तर तिमीहरू त चुनेका वंश, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्वरको निजी प्रजा हौ, अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाएको सर्वश्रेष्ठ तिमीहरू देखाऊ। मण्डली त्यो पवित्र जाति हो, पद 44 भनिएको छ, औ यस ढुङ्गामाथि खस्ने चाहिँ टुक्रा टुक्रा हुनेछ, तर जसमाथि त्यो ढुङ्गा खस्दछ त्यसले त्यसलाई धुलो पिठो पार्नेछ। यस ढुङ्गामाथि खस्ने चाहिँ टुक्रा टुक्रा हुनेछ, यसले चाहिँ ख्रिस्टको पहिलो आगमनको देखाउँछ। उहाँ पत्थर हुनुहुन्छ जसमाथि मण्डली स्थापित भएको छ। पहिलो कोरन्थी 3:11 पदमा भनिएको छ, किनभने बसालेको जग बाहेक जो ख्रिस्ट नै हुनुहुन्छ कुनै मानिसले अर्को जग बसाल्न सक्दैन। त्यस ढुङ्गामाथि खस्नु चाहिँ यस अनुग्रहको दिनमा उद्धारको लागि ख्रिस्ट कहाँ आउनु हो, अनि ख्रिस्टलाई इन्कार गर्नु चाहिँ पछिबाट इन्साफको दिनमा ढुङ्गाले किचिनु हो, अर्थात् उहाँको दण्ड मुनि आउनु हो, जुन ख्रिस्टको दोस्रो आगमनसँग सम्बन्ध छ। अनि पद 45 भनिएको छ, अब मुख्य पुजारीहरू र फरिसीहरूले उहाँका उखान सुनेर तिनीहरूकै विषयमा उहाँले भन्नुभएको हो भन्ने थाहा पाए। उहाँले के को बारेमा बोलिरहनु भएको थियो भन्ने कुरा तिनीहरूले थाहा पाए। पद 46 भनेको छ, औ तिनीहरूले उहाँलाई समात्न खोजे, तर तिनीहरू भिडसँग डराए, किनभने भिडहरूले उहाँलाई अगमवक्ता हुन् भनी ठान्थे। यद्यपि ती धार्मिक शासकहरूले येशु मारिनै पर्छ भन्ने कुरा तय गरे तापनि उहाँलाई पकड्न तिनीहरूले आँट गरेनन्, किनकि तिनीहरू भिडहरूसँग डराए जसले उहाँलाई परमेश्वरको अगमवक्ताको रूपमा मान्दथे। यसपछि झट्टै मती 22 पनि लागिहालौँ होला। यस अध्यायमा हामी देख्छौँ कि धार्मिक अगुवाहरूसँग हाम्रो प्रभुको मौखिक सङ्घर्ष पर्छ। उहाँले पहिले विवाह भोज राख्ने राजाको दृष्टान्त बताउनुहुन्छ। यो उहाँको निरन्तर मुख्य पुजारीहरू र अगुवाहरूको उत्तर हो जुन 21 उहाँले आरम्भ गर्नुभएको थियो। विवाहको भोजको दृष्टान्त एक महान दृष्टान्त हो जुन तपाईँ र म रहेको अवधिको लागि दिनुभयो। 22:1-2 पदमा भनिएको छ, अनि येशूले जवाब दिई फेरि यसो भनेर तिनीहरूलाई उखानमा भन्नुभयो, स्वर्गीयको राज्य एकजना राजा जस्तो हो जसले आफ्नो छोराको विवाहको भोज तयार गरे। यो स्पष्ट छ कि राजा चाहिँ परमेश्वर पिता हुनुहुन्छ र उहाँको छोरा चाहिँ प्रभु येशू हुनुहुन्छ र स्वर्गीयको राज्यलाई ठूलो भोजसँग तुलना गर्नुभयो। पद 3-5 भनिएको छ, औ भोजमा आमन्त्रित व्यक्तिहरू बोलाउन भनी आफ्ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्। फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, निमन्त्रण पाउनेहरूलाई भन, हेर मैले मेरो भोज तयार गरेको छु, मेरा गोरुहरू र मोटा मोटा पशुहरू मारिएका छन् र सब चिजहरू तयार छन्, विवाहको भोजमा आओ। तर तिनीहरूले वास्तै नगरी एउटा आफ्नो खेतबारीतिर, अर्को आफ्नो व्यापारतिर लागे। अनि पाहुनाहरू चाहिँ यहुदीहरू थिए। राजाले ती यहुदीहरूलाई पहिले त्यस भोजमा निम्त्याएका थिए, तर धेरै जसो यहुदीहरूले ख्रिस्ट परमेश्वरको छोरा मसीह हुनुहुन्छ भनेर पत्याएनन्। पद 5-6 भनिएको छ, तर तिनीहरूले वास्तै नगरी एउटा अर्को खेतबारीतिर, अर्को आफ्नो व्यापारतिर लाग्यो, औ बाँकी चाहिँले तिनका दासहरूलाई पक्रेर तिनीहरूलाई बेजेत गरेर मारे। यो नै परमेश्वरको निमन्त्रणको इसरायलीहरूको इन्कार थियो। तिनीहरूले उहाँका दासहरू लगायत प्रभु येशूलाई मारे। पद 7 भनिएको छ, तर राजा क्रोधित भए र आफ्ना फौजहरू पठाइकन यी ज्यानमाराहरूलाई नाश गरे र तिनीहरूको सहर जलाइदिए। यसले निसन्देह टाइटस रोमी सम्राटद्वारा 70 यरुसलेमको विध्वंसको उल्लेख गर्छ। पद 8 भनिएको छ, तब तिनले आफ्ना दासहरूलाई भने, विवाहको भोज तयार छ तर निम्तारोहरू योग्य ठरिएनन्। अहिले हामी निमन्त्रणको तरिका र विधिमा विशेष परिवर्तन भएको देख्छौँ र यसले हामी रहेको वर्तमान युगको पनि बताउँछ। पद 9-10 भनिएको छ, यसकारण तिमीहरू मूल सडकका दोबाटोहरूमा जाऊ र जतिलाई भेटाउला बोलाऊ, तब ती नोकरहरूले मूल सडकहरूमा गएर दुष्ट र असल दुवै थरीका जतिलाई भेटाए सबैलाई बटुलेर ल्याए र विवाहको घर पाहुनाहरूले भरिए। तर यो कुराको ध्यान दिनुहोस् कि त्यहाँ के हुन्छ। पद 11 भनिएको छ, तर जब पाहुनाहरूलाई हेर्न भनी राजा भित्र आए, तब तिनले विवाहको भोजको पोसाक नलगाएको एउटा मानिसलाई देखे। यो विवाहको भोजको पोसाक के हो? राजाको निम्तो हरेकको लागि छ, तर राजाको मागलाई नभेटिकन आउने काम खतरनाक छ। त्यो विवाहको पोषक चाहिँ ख्रिस्टको धार्मिकता हो, जुन उद्धारको लागि अति नै महत्वपूर्ण छ र यो हरेकलाई दिएको छ जसले ख्रिस्टलाई उद्धारकर्ताको रूपमा विश्वास गर्छन्। मित्र, हरेकसँग त्यो विवाह पोषक हुनुपर्छ। पद 12 भनिएको छ, औ तिनले त्यसलाई भने, यस साथी तिमी चाहिँ कसरी विवाहको भोजको पोषक नलगाइकन यहाँभित्र आयौ? औ त्यो निरुत्तर भयो। हेर्नुहोस् त, तिनी निरुत्तर भए। म केही व्यक्तिहरूले यो भनेको सुन्छु कि तिनीहरूलाई ख्रिस्टको ग्रहण गर्न आवश्यक छैन। तर मित्र, ख्रिस्टको धार्मिकता नपहरी तपाईँ स्वर्गको हकदार हुन सक्नुहुन्न। त्यो विवाहको पोषक नलगाउने निरुत्तर भयो। पद 13 र 14 भनिएको छ, तब राजाले नोकरहरूलाई भने, त्यसका हात खुट्टा बाँधेर त्यसलाई बाहिर अन्ध्यारोमा फालिदेऊ, त्यहाँ रुवावासी र दारा किटाई हुनेछ, किनभने बोलाएका धेरै छन् तर चुनिएका थोरै मात्र छन्। मित्र, चाहे तपाईँ विवाहको पोषक ग्रहण गर्नुहोस् या नगर्नुहोस्, त्यो तपाईँमा निर्भर छ, तर ख्रिस्टले त्यो तपाईँको लागि प्रदान गर्नुभएको छ। निम्तो हरेक कहाँ गएको छ, पठाइएको छ, तर तपाईँ राजाको तरिकामा आउनै पर्छ। अहिले फेरि तीन वर्गका मानिसहरू येशूलाई फन्दामा पार्न विभिन्न प्रश्नहरू लिएर आउँछन्। पहिलो समूह हो फरिसीहरू। पद 15-17 भनिएको छ, तब फरिसीहरू गएर उहाँलाई कसरी कुरामा फसाउला भनी आपसमा मतो गरे। तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदीहरूसँग उहाँ कहाँ यसो भनेर पठाए, हे गुरु, हामी जान्दछौँ तपाईँ सत्य हुनुहुन्छ र परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ र तपाईँ कसैको वास्ता गर्नुहुन्न, किनकि तपाईँ मानिसहरूका मुख हेर्नुहुन्न। यसकारण हामीलाई भन्नुहोस्, सिजरलाई कर तिर्नु मनासिब हो कि होइन? निश्चय नै तिनीहरू उहाँको राय मागिरहेका थिएनन्। तिनीहरूसँग आफ्नै उत्तर थियो। यो खासमा चलाकी प्रश्न हो। यदि उहाँले भन्नुभए, अहँ, तिमीहरूले सिजरलाई कर दिन आवश्यक छैन, उहाँलाई रोमको देशद्रोहीको रूपमा अभियोग लगाइने थिए, किनकि त्यस बेला रोमले इसरायलमा पनि शासन गरिरहेको थियो। यदि उहाँले यो भन्नुभए, कर तिमीहरूलाई सिजरलाई तिर्नुपर्छ, तब उहाँ सत्य मसी हुन सक्नुहुन्न थियो। पद 18 भनिएको छ, पद 18, तर येशूले तिनीहरूको दुष्टता जानेर भन्नुभयो, एक कपटी हो, तिमीहरू मलाई किन परीक्षा गर्दछौ? उहाँ तिनीहरूलाई कपटीहरू भन्नुहुन्छ। यसपछि पद 19-22 भनिएको छ, कर तिर्ने सिक्का मलाई देखाऊ। अनि तिनीहरूले उहाँका एउटा दिनार ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, यो मूर्ति र छाप कसको हो? तिनीहरूले उहाँलाई भने, सिजरको। तब उहाँले तिनीहरूलाई भन्नुभयो, यसकारण जे जे सिजरका हुन् सिजरलाई, र जे जे परमेश्वरका हुन् परमेश्वरलाई देऊ। यो सुनेर तिनीहरू जिल्ल परे र उहाँलाई छोडेर आफ्नो बाटो लागे। प्रभुले उल्टै पो तिनीहरूलाई फन्दामा पार्नुभयो। अब अर्को समूह आउँछन्, सदुकीहरू। फन्दामा पार्नलाई प्रश्न लिएर पद 23-28 भनिएको छ, 23-28, पुनरुत्थान हुँदैन भन्ने सदुकीहरू त्यही दिन उहाँका आए र उहाँलाई यसो भनेर सोधे, हे गुरुज्यू, मसाले भनेका छन्, कोही मानिस निसन्तान मर्यो भने भाइ चाहिँले आफ्नो भाउजूलाई विवाह गरेर दाजुको सन्तान खडा गरोस्। अब हामीसँग 7 दाजुभाइहरू थिए, जेठोले विवाह गरेपछि मर्यो र सन्तान नहुँदा उसको भाइको निम्ति स्वास्नी छोडेर गयो। उसै गरी माइलोले पनि, साइलोले पनि, र 7 सम्मले त्यसै गरे। पछि त्यो आइमै पनि मरी त पुनरुत्थान ती 7 मध्ये त्यो कसको स्वास्नी हुनेछ, किनभने त्यो सबैको भइसकेको छ। येशूले तिनीहरूलाई भन्नुभयो, तिमीहरू धर्मशास्त्र र परमेश्वरको शक्ति नबुझेर भूलमा परेका छौ, किनकि पुनरुत्थानमा न त विवाह गर्दछन् न विवाह गरिँदछन्, तर स्वर्गीयमा स्वर्गीय दूतहरू जस्ता हुन्छन्। तर मुर्दाको पुनरुत्थानको विषयमा यसो भन्ने परमेश्वरको वचन के तिमीहरूले पढेका छैनौ? सदुकीहरू शास्त्रको अज्ञानमा थिए, परमेश्वरको शक्तिमा अज्ञान थिए, जुनले गर्दा तिनीहरूले यस्ता हास्यास्पद उदाहरण वा प्रश्न ल्याए। उत्तर सजिलो छ, हामी स्वर्गीयका स्वर्गीय दूत जस्तै विवाह गर्ने छैनौँ। अर्को शब्दमा स्वर्गीयमा जन्मद्वारा सन्तानहरू पैदा गर्न आवश्यक पर्दैन। यसको अर्थ यो होइन कि पति र पत्नी जो यहाँ अति नै घनिष्ठ प्रेममा थिए तिनीहरू स्वर्गीयमा सँगै हुन सक्दैनन्। यदि तिनीहरू सँगै हुन चाहन्छन् भने निश्चय नै तिनीहरू त्यो गर्न सक्नेछन्। तर मित्र, त्यो स्थान त्यो समय समाजदेखि बाहिरको आनन्दित स्थान हुनेछ। यसपछि येशूले फरिसीहरूलाई उत्तर दिनुहुन्छ, तिनीहरू ख्रिस्टलाई फन्दामा पार्न जटिल प्रश्न लिएर आउँछन्। पद 34 35 भनिएको छ, उहाँले सदुक्यहरूलाई चुप्प पार्नुभयो भनी सुनेर फरिसीहरू उहाँका जम्मा भए औ तिनीहरूमध्ये एकजना व्यवस्था पण्डितले उहाँको परीक्षा गरेर उहाँलाई सोधे। आगे पद 36 भनिएको छ, हे गुरु, व्यवस्थामा प्रमुख आज्ञा कुन चाहिँ हो? अहिले प्रभुको उत्तरको सुन्नुहोस्। पद 37 र 38 भन्नुहुन्छ, उहाँले तिनलाई भन्नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदयले र आफ्ना सारा प्राणले र आफ्ना सारा समझले प्रेम गर्नु। प्रमुख र प्रथम आज्ञा यही हो। अनि दोस्रो उत्तर पद 39 र 40 दिनुहुन्छ, दोस्रो चाहिँ त्यही जस्तो हो, तैँले आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र अगमवक्ताका शिक्षा यिनै दुई आज्ञामा निर्भर छन्। यी दुई आज्ञाहरूले वास्तवमा सबै मोसाको व्यवस्थाको सार दिन्छ। तिनीहरूले उहाँलाई फन्दामा पार्न यी प्रश्नहरू लिएर आएका थिए, तर तिनीहरूले उहाँलाई फन्दामा पार्न सकेनन्।
आत्मा को सबै फलहरू जीवनभर फलाउन सकूं, जीवनभरि नै प्रभु तपाईंको आत्मामा जिउन सकूं, आत्मा को सबै फल
आजको यो बाइबल अध्ययनमा सम्मिलित हुनुभएको लागि धन्यवाद। आशा गर्दछौँ यस कार्यक्रमद्वारा आशिषित हुनुभयो। श्रोता, यदि तपाईँहरू परमेश्वरको वचनको बारेमा अधिक जानकारी चाहनुहुन्छ या तपाईँहरूको कुनै प्रार्थनाका विषयहरू र सुझावहरू छन् भने साथै सितैमा पुस्तक पुस्तिकाहरू प्राप्त गर्न चाहनुहुन्छ भने हाम्रो यस ठेगानामा पत्रचार गर्नुहोला। हाम्रो ठेगाना नेपालमा यस प्रकार छ, मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपेन्देही, लुम्बिनी, नेपाल। ठेगाना फेरि एकपल्ट सुन्नुहोला, मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 32, भुटवल, रूपेन्देही, लुम्बिनी, नेपाल।
अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जिपिओ बक्स नम्बर 87, सिलगढी 734401। फेरि एकपल्ट सुन्नुहोस्, कार्यक्रम मुक्तिको मार्ग विश्ववाणी जिपिओ बक्स नम्बर 87, सिलगढी 734401।
लौ त मित्र, आजलाई यही नै हामी बिदा चाहन्छौ। अर्को दिन यही समय अनि यही मित्रबेनमा भेट्नेछौ।
तबसम्मलाई नमस्कार।